نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم من بالخير قال الله تبارك تعالى في القران المجيد بعد اعوذ بالله من الشيطان الرجيم
يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون
اے لوگو جو ایمان لائے ہو اللہ سے اس طرح ڈرو جس طرح اسے ڈرنے کا حق ہے اور تمہیں موت نہ آئے مگر اس حال میں کہ تم مسلمان ہو۔ سورۃ آل عمران کی آیت نمبر 102 ہے یہ۔ اگر آپ اس آیت کو غور سے دیکھیں تو اس میں انسان کو اللہ سے ڈرنے کی تاکید تین طرح سے کی گئی۔ ایک کیا ہے؟ اتقوا اللہ، اللہ سے ڈرو، پھر حق کا تو کاتی ہی، جیسا کہ اس سے ڈرنے کا حق ہے، اور تیسری بات کیا ہے کہ ولا تموتن الا وانتم مسلمون۔ حقیقت یہ ہے کہ تقوی ایک ایسی چیز ہے کہ جو انسان کو لگام ڈال دیتا ہے۔ آپ اور میں، ہم اپنے چھوٹوں کو اور مائیں اپنے بچوں کو عموماً کتنی نصیحتیں کرتی ہیں اور ہر وقت ہی ٹوکتی رہتی ہیں، یہ کرو، یہ نہ کرو، یہ ٹھیک ہے، وہ ٹھیک نہیں، اتنا کچھ کہنے کے باوجود بھی بعض اوقات بچے بات نہیں سنتے۔ مائیں اتنی زیادہ ایفرٹ کرتی دیکھی جاتی ہیں، میں تو جہاں بھی رہتی ہوں ادھر ادھر لوگوں کو دیکھتی رہتی ہوں کہ مائیں اتنی ایفرٹ کرتی ہیں، اور ادھر سے لے جا، ادھر لے جا، یہ سیکھ لے، وہ سیکھ لے، اس طرح کی کیفیت ہے، لیکن بچوں سے وہ نتائج کیوں نہیں نکل پاتے؟ شاید اس کی وجہ یہ ہے کہ ہم نے ان کو اللہ کے ڈر سے زیادہ اپنا ڈر دیا۔ ماں کہہ دیتی ہے باپ سے ڈرو، باپ کہتے ہیں اماں سے ڈرو، حکومت سے ڈرو، اور کچھ نہیں تو اپنے جیسے لوگوں سے ہی ڈراتے رہتے ہیں بچوں کو۔ لوگ کیا کہیں گے؟ کمرہ صاف کر لو، لوگ کیا کہیں گے؟ یہ نہ پہنو، لوگ کیا کہیں گے؟ گیسٹ کیا کہیں گے؟ مہمان کیا کہیں گے؟ بعض دفعہ ہم نہ چاہتے ہوئے بھی اس طرح کی باتیں کر دیتے ہیں، اور ایک وقت ایسا آتا ہے کہ ہم اپنے بچوں کو اتنا زیادہ پیپل پلیزر اور پیپل کانشیس بنا دیتے ہیں کہ پھر وہ ان لوگوں کے بیچ میں الجھ جاتے ہیں، اور اس کا نتیجہ کیا نکلتا ہے آج ہم سب دیکھ رہے ہیں۔ اگر آج ہم سب مسلمان اپنے بچوں پر نبی کے امتیوں کی نظر سے دیکھیں، فرق ہے۔ دیکھیے، جب بھی اللہ تعالیٰ مجھے اور آپ کو کوئی اولاد دے، اس اولاد کو لینے کے دو مختلف اینگل ہوتے ہیں۔ عموماً اولاد کی تمنا کیوں کی جاتی ہے؟ لوگ کیا کہتے ہیں؟ ہمارے بڑھاپے کا سہارا، آنکھوں کی ٹھنڈک، خوشی ہوگی۔ دولت مند سوچتے ہیں کہ ہماری دولت کا، ہمارے بچے دولت کے وارث بن جائیں گے۔ اسی طرح اولاد کے ساتھ کئی دفعہ لاڈ آتے ہیں۔ مائیں کہتی ہیں ہمیں بچوں کے کپڑے دیکھ کے شوق آتا ہے، بیٹی کا شوق اس لیے کہ فراک دیکھتے ہیں تو اچھے۔ کئی ڈفرینٹ موٹیوز ہیں، ہے نا؟ ہم سب انسان ہیں، اور اولاد کی محبت اللہ نے ڈالی دل میں۔ زین للناس حب الشہوات من النساء والبنین، دوسری چیز ہی بیٹے کہ لوگوں کے دلوں میں ڈال دی گئی محبت عورتوں کی، یعنی بیویوں کی اور اولادوں کی۔ اسی طرح سورۃ الکہف میں آتا ہے المال والبنون زینۃ الحیات الدنیا والباقیات الصالحات، کہ مال اور بیٹے دنیا کی زینت ہیں، اصل چیز باقی رہنے والی نیکیاں۔ تو حقیقت یہ کہ اولاد کی اہمیت سے کوئی انکار نہیں کر سکتا، نہ میں نہ آپ، لیکن سوال پیدا ہوتا ہے کہ جب بھی کبھی اولاد کی تمنا کی جاتی ہے، ہم صرف اپنی ذاتی چیزوں ہی کو سامنے رکھتے ہیں۔ کیا بچے کی طلب یا بچے کی پرورش کے دوران میری نظر میں صرف میں اور میرا خاندان اور میری فیملی ہوتے ہیں؟ سیدھی سی بات کرتے ہیں کہ کیا ہم بچوں کی تمنا اللہ کے نبی کے ایک امتی کی حیثیت سے بھی کرتے ہیں؟ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ان عورتوں سے نکاح کرو جن کے خاندان میں زیادہ بچے پیدا کرنے کا رواج ہوگا۔ کیوں؟ اس لیے کہ قیامت کے دن میں اپنی امت کی کثرت پہ فخر کروں گا۔ اللہ کے نبی نے رغبت بھی دلائی اور آپ کے اپنے عمل سے بھی یہ چیز دیکھی کہ اولاد انسان کے لیے بہت قیمتی سرمایہ۔ لیکن آج بات کیا ہے کہ کیا حقیقت میں ہم اپنی اولاد کو اس روشنی میں پال رہے ہیں جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، صحیح مسلم کی جو روایت ہے، کہ اذا مات الانسان، جب ایک انسان مر جاتا ہے، انقطع عملہ، اس کے عمل منقطع، یعنی اس کے ڈیڈز، بکس آف ڈیڈ ڈسکنٹینیو ہو جاتے ہیں۔ یہ بالکل ایسی ہے کہ جیسے امتحان گاہ میں بیٹھتے ہیں تو جب پیپر کا وقت پورا ہوتا ہے تو پیپر چھین لیا جاتا ہے، تو اس کے بعد کیا ہوتا ہے؟ پھر ہم دوبارہ نہیں لکھ سکتے اس کے اندر۔ بالکل موت کی صورت میں انسان کے خود کیے جانے والے عمل ختم ہو جاتے ہیں، مگر الا من سلاس، تین چیزیں ایسی ہیں جو اس کے بعد بھی اس کو فائدہ دیں گی۔ تھوڑا سا اس کو دیکھ لیتے ہیں اور پھر دیکھیں گے کہ ہم کہاں کھڑے ہیں۔ پہلی چیز آپ دیکھیے کہ جو اس میں اللہ کے نبی نے کہہ دی کہ مرنے کے بعد انسان کو فائدہ دیتی ہے، وہ ولد صالح یدعو لہ بعدہ، نیک اولاد جو اس کے بعد بھی نیک عمل کرتی ہے اور اس کے لیے دعا کرتی ہے۔ اور روایات میں آتا ہے کہ مرنے والے کا درجہ قبر میں بڑھا دیا جاتا ہے۔ وہ پوچھتا ہے کہ اللہ آج میرے ساتھ یہ معاملہ کیوں کیا، تو کہا جاتا ہے تیری اولاد کی نیکی کی وجہ سے، تیری اولاد نے آج ایک نیکی کی اس کی وجہ سے۔ کبھی انسان زندگی میں اولاد کے معاملے میں اس طرح کی نیت کر لیتا ہے کہ اپنے بچے کو دین سکھائیں گے، اپنے بچے کو ڈیووٹ کریں گے اللہ کے رستوں میں، تو بھی یہ اللہ تعالیٰ اس منت کے پورا کرنے پہ بھی یہ کام کر دیتا ہے۔ تو ہم سوچیں کہ ہم کیا اپنے پیچھے اولاد ایسی چھوڑ رہے ہیں؟ دیکھیے، دکھ کی بات نہیں ہے، ڈپریشن کی بات نہیں ہے، سٹریس میں آنے کی بات نہیں ہے، بات کریں ریئلٹی پہ، ریئلسٹک فگرز کے ساتھ، فگریٹیکلی دیکھیں کہ کیا آج جو بچے ہم اپنے گھروں میں پال رہے ہیں، کیا وہ میرے مرنے کے بعد میرے لیے صدقہ جاریہ کا بہترین طریقہ بنیں گے، روایتی سی اولاد بنے گی، یا پھر اللہ نہ کرے یہ میرا نام ڈبو دیں گے؟ اللہ تعالیٰ نے تو اس بات کو اتنا زیادہ انسان کے لیے بات بتا دیا کہ نیک لوگوں کی تو زندگی کی طلب ہی یہی تھی کہ اللہ اولاد اس لیے دے کہ وہ ہمارے بعد اچھے کام کرے، ہم اس کی تربیت کریں۔ حضرت ابراہیم کی دعا کیا تھی؟ ربی حبلی من الصالحین، اے اللہ مجھے نیکوں میں سے اولاد دینا۔ حضرت زکریا کی اولاد دعا آتی ہے کہ اللہ مجھے ذریتن طیبہ، پاکیزہ اولاد دے۔ تو صرف اولاد بات نہیں ہے، اولاد کیا ملتی ہے کہ جو حقیقت میں آنکھوں کی ٹھنڈک ہو۔ کیا حقیقت میں ہم اپنی اولاد کے لیے کچھ ایسے طریقے کار اخذ کر رہے ہیں؟ ہر ماں کو یہ سوچنا ہے۔ دیکھیے کہ عورت آج اگر ماں نہیں بھی بنی ہوئی تو کل بن جائے گی۔ یہ ایک ایسا سلسلہ چل پڑا کہ اللہ تعالیٰ نے اس ساری چیزوں کو نسلوں میں ڈال دیا۔ ینگ بچیوں کی کل شادیاں ہوں گی تو مائیں بنیں گی نا۔ شادی شدہ اگر آج ہیں اور اولاد آج نہیں ہے تو اللہ کل دے دے گا نا۔ اور اگر آپ کے اپنے بچے نہیں ہیں تو کوئی بات نہیں ہے، کوئی دکھ کی بات نہیں ہے۔ ہر بچہ امت مسلمہ کا آپ کا بچہ ہے، شرط یہ کہ آپ اس کے لیے تڑپنا شروع کر دیں۔ کیا ہم اپنے بچوں کی صحیح تربیت کر رہے ہیں؟ اب سوال پیدا ہوتا ہے اس سے اگلا سوال کہ بچوں کی کیا پتہ ہماری اپنی صحیح ہوئی بھی ہے کہ نہیں۔ ہمارا اپنا طرز زندگی جیسا ہوگا بچوں کا بھی تو ویسے ہی ہوگا۔ جی سی بات ہے، جو ہم کھانے لگتے ہیں بچے بھی وہی کھانے لگتے ہیں۔ آپ نے دیکھا ہوگا جن گھروں میں مرچیں کھائی جاتی ہیں ان کے بچے بھی مرچیں کھا رہے ہیں، جن گھروں میں آپ دیکھیے کہ لوگ جس طرح کے بولتے ہیں اونچی بولتے ہیں تو بچے بھی اونچی بولنے لگ جاتے ہیں، وہ آہستہ بولتے ہیں تو بچے بھی آہستہ بولنے لگ جاتے ہیں، کوئی فرق نہیں پڑتا۔ کیوں؟ اس لیے کہ بچہ کاپی کرتا ہے۔ تو بچوں کی تربیت سے پہلے اپنی تربیت، میں کیا چاہتی ہوں میرے بچے بنے، وہ آپ بن جائیں۔ یہ کتنا آسان نقطہ ہے کہ اپنے بچوں کو جو بنانا ہے وہ آپ خود بن جائیں، اور اپنے بچوں کی فکر کرتے ہوئے ہمیں اپنے ماں باپ کی فکر کرنے کی ضرورت ہے۔ ہم ماں باپ اپنے ماں باپ کے بچے ہیں نا، ہم بعض اب اپنے بچوں سے وہ چیزیں ایکسپیکٹ کر رہے ہوتے ہیں جو ہم اپنے ماں باپ کے لیے نہیں کر پاتے۔ تو اس کے لیے بہت باشعور ہونے کی ضرورت ہے۔ اللہ تعالیٰ نے اولاد کو حقیقت میں آنکھوں کی ٹھنڈک بنایا ہے، ان لوگوں کی جنہوں نے زندگیوں میں کوشش کی۔ قرآن پاک کھولتے ہی آپ کو سورۃ آل عمران میں مریم اور ان کی ماں کا قصہ مل جاتا ہے، جب عمران کی بیوی نے کہا انی نظرت لک ما فی بطنی محررہ، اے اللہ میں اپنے پیٹ کے بچے کو تیرے نام پہ کرتی ہوں۔ دیکھیے وہ بھی تو ماں ہی تھی نا، شوہر فوت ہو چکا ہے، اکیلی عورت جس کو آپ سنگل مدر کہہ لے یا سنگل پیرنٹ کہہ لے، اور پیٹ کے بچے کے لیے دعا کرتی ہے کہ اللہ مجھے وہ بچہ جو تو دے گا اس کو میں پیٹ میں رکھ کے بھی نو ماں اپنا نہیں سمجھوں گی۔ محررہ، دنیا کے کام دھندوں سے آزاد ہوگا، اور ایسی منت صرف وہی عورت مان سکتی ہے جس کا اللہ تعالیٰ سے گہرا تعلق ہوگا۔ اس لیے ہم سب کو اپنے اولاد کے ساتھ بہت زیادہ سنجیدگی کے ساتھ اور ان کے اوپر احسان کرنا چاہیے۔ آج لوگ کہتے ہیں کہ بچے نہیں اچھے یا بچے بہیو اچھا نہیں کرتے، تو میں ذرا دکھ کے ساتھ کہتی ہوں کہ آج بچوں کو ماں باپ بھی اچھے کوئی نہیں ملے۔ جو ہماری ماؤں کی ماؤں کا جو آگے طرز زندگی تھا، آج کی ماں کا نہیں ہے۔ پہلے عورت کی زندگی گھر اور چار دیواری، بچے اور اس کے گھر، आज भी औरतें करती तो सब कुछ है, लेकिन वो तरीका बदल गया। जैसे मेरी एक माँ से बात हो रही थी तो वो कहती है कि इतनी एफर्ट हम करते हैं, स्कूल भी छोड़ के उनको ऐसे स्कूलों में डलवा देते हैं बाज़ औक़ात के जहाँ इस्लामिक माहौल है, यानी फुल टाइम जिसको आप कह सकते हैं कि उनको एजुकेशनली साथ इस्लाम भी सिखाया जाएगा। उसके बाद शाम को मस्जिद भी ले जाते हैं, वीकेंड्स पे ट्यूशन भी ले जाते हैं, एक्स्ट्रा एफर्ट्स भी होती हैं, लेकिन जब बच्चों को देखें तो वो रिस्पॉन्स नहीं दिखता। वो हालात क्यों नहीं दिखते बच्चों के कि जो हकीकत में माँ बाप को दूसरों की नज़रों में ऊंचा कर दें? फिर शर्मसारी क्यों होती है? उसकी वजह यह है कि आज हमारा किबला दुरुस्त नहीं है, तरबियत का अंदाज़ ठीक नहीं है। अब देखिए बीबी मरियम की बात हो रही है, उनकी माँ ने पेट के बच्चे से ख्वाहिश शुरू कर दी थी कि अल्लाह इस बच्ची को मैं तेरे रास्ते में डालती हूँ। हम अमूमन बच्चे की पैदाइश से पहले ही उसके लिए घर दुनियादारियाँ जमा हो जाते हैं, ये पिंक ये ब्लू, ये पिंक ये ब्लू, ये पिंक ले रहे हैं तो ये लड़की का ये ब्लू है, ये लड़के का ये लड़की का, चमचे तक उनकी टेढ़ी मेढ़ी इकट्ठी कर लेते हैं। आप देखिए कि अल्लाह दे तो करने में कोई मना नहीं है, लेकिन ये एक ऐसा इशू है जिस पर मेरा दिल करता है कि हर माँ को जाके बता सकूँ तो बता दूँ कि देखिए जब आप अपने बच्चे की दुनिया की चीज़ों के लिए उसको इतना क्यूरियस कर देते हैं, इतना कॉन्शियस कर देते हैं, तो नुकसान क्या होता है? वो बच्चा खुद पसंद हो जाता है, उसका नफ्स मोटा हो जाता है, उसको पता है कि जो मैं कहता हूँ मेरी बात मानी जाती है। घर में बूढ़ी दादी है, हो सकता है उसकी दवाई के लिए रात को गाड़ी ना निकले, लेकिन छोटे बच्चे की फरमाइश पे आइसक्रीम पे गाड़ी निकल आती है। सुबह घरों में जाने के वक्त बच्चों के स्कूलों के लिए जो घर में सुबह वो कहना चाहिए कि घबराहट का आलम होता है, आखिर उसकी क्या वजह है? क्या बच्चे नहीं देखते? उनको सब समझ आता है कि हमारे माँ बाप हमारी इस दुनिया की चीज़ों को कितनी अहमियत देते हैं। फिर आप देखिए कि जितना ख़ास तौर पे हम सब वेस्ट में आके बिगाड़ते हैं अपने बच्चों को, आपके सामने खाना पीना कितना आम हो जाता है, 10-10 किस्म के सीरियल हैं और 20-20 किस्म की कुकीज़ हैं और 6-6 किस्म के ड्रिंक्स हैं, खाते हैं पीते हैं ना। अब आप बताइए जिस बच्चे की फरमाइश पे एक की बजाय 3 चीज़ें तैयार हैं, क्या वो बच्चा फिर अपनी बात नहीं बनवाएगा? आप किसी बच्चे के सामने दूध का ग्लास रखें और एक फिजी ड्रिंक रखें और काले रंग का ही पानी रख दें, बच्चा क्या चुनता है? सफ़ेद दूध छोड़ के वो काला पानी क्यों चूज़ करता है? और फिर उस काले पानी को पीकर जो बच्चे हाइपर होते हैं और उसके साथ चॉकलेट्स और उसके साथ कुकीज़, इतनी शुगर चलेगी अंदर के माँ बेचारी थक हार के बड़ी हुई है, लेकिन बच्चा जो है वो उसकी बात सुनने को तैयार नहीं है। हमारे बच्चों के अंदर जो जाता है ना वही बाहर निकलता है। मैं सिर्फ अगर आज ईटिंग हैबिट्स पे बात कर दूँ ना तो शायद किसी माँ का भला हो जाए, और रियली इसके बगैर असरात मुरतब भी नहीं हो पा रहे। बच्चे ग्रीडी हो जाते हैं, हर वक्त खाते हैं, तो फिर वो ना एक वक्त पे खाना वो जुल्म समझते हैं। अगर उनको आप 10 चीज़ों में से एक चीज़ की चॉइस ना दें तो कहते हैं कि आप तो हमारे लिए अच्छे माँ बाप ही नहीं हैं, आपको तो ये और मेरी दोस्त और फलां और फलां, और नशुक्र जिसको आप कहिए झूठे के सच है। क्यों? जिनके बच्चे ज़्यादा खाते हैं ना वो ज़्यादा ही भूखे हो जाते हैं। ये बड़ों से हमने बात सुनी हुई है। आप अपने ऊपर लें, मैं आप सब साथियों को दावत दूंगी अगर आप कुछ अपनी आदत कोई बात शेयर करना चाहें। जब हम सब का बचपन था, चले हम सब की एज में कुछ कुछ फ़र्क भी हो सकता है, अमूमन आप देखिए कि हमारी नानियों के वक्त में और दादियों के वक्त में जो बच्चे पलते थे वो कैसे पलते थे? एक वक्त में खाना पकता था, एक ही चीज़ पकती थी, सब एक साथ डाइनिंग टेबल पे बैठते थे, अम्मा अपने हाथ से चम्मच के साथ एक एक डोंगा सबके डाल के रोटी पकड़ा देती थी, था कि नहीं? खाना है तो यही खाना है, खाना है तो यही खाना है, और नहीं खाना तो यही खाना है, ये असूल था। एक दिन बच्चा रूठ के जाता था, अच्छा मैंने नहीं खाना, वो कहती थी दूसरे बहन भाई को खा जो। हमारे वालिद बताते थे कि उस दौर में कोई ये दौलत और अमीरी गरीबी का फ़र्क नहीं था, बच्चों को इस तरह नपा तुला पालते थे कि कहा करते थे कि इनको शेर की आंख से देखो, प्यार भी करो मोहब्बत भी करो लेकिन नाप से देखो, माँ ने पका के रख देना और कहना ये खाना है, और एक बच्चा ये क्या पकाया? मैंने नहीं खाना। कहा नहीं खाना जाओ, बाकियों को कहना इसकी प्याली उठा के तुम भी खा जाओ। सबने खा लेने, कहना थोड़ी देर बाद गुस्सा आना, सोचना कि माँ मनाने आएगी, माँ कोई नहीं थी आती मनाने, उनके दिल बड़े थे। आज हमने अपने बच्चों को खुद ही बिगाड़ दिया। अब वो जब थोड़ी देर बाद भूख लगी, अब इंतज़ार क्या करते थे, ज़रा सारे सोएं इधर उधर हों तो जाके खा लूँ रोटी निकाल के चिंगेर में से, क्योंकि अब शर्म भी तो आ रही है ना, पहले कहा था नहीं खाना, अब खा रहे हैं। और जब कहते हैं किचन में जाके देखना, तो वो जो सालन भी था ना वो भी नहीं रहा, वो दूसरों ने खा लिया। अब रोटी के साथ कुछ अचार है या चटनी है वो लगा के पेट भरते थे। कितना सब्र है आज हमारे से पहले, आप देखिए आज के नाना और दादा, और चले आज की जो लेट जनरेशन 50s के 60s के, क्यों आप सब में क्यों सब्र है? क्योंकि आपको सब्र के साथ पाला गया था। आज हम हाइपर करके पालते हैं, बेसब्रेपन में पालते हैं। हर वक्त घरों में तड़फड़ाहट क्यों आई रहती है? बच्चों के स्कूल के जाने का वक्त हो, घर में आए तो तूफान क्यों मच जाता है? कभी आपने सोचा? सिर्फ वही चंद घंटे हैं जिसमें बच्चे घर से बाहर हैं, तो घर में आप खामोशी महसूस कर लेते हैं। कोई थोड़ा आपको वक्त सोने का बैठने का मिल जाए तो घर में आते ही बच्चे तूफाने बदतमीजी क्यों बर्पा करते हैं? जरूरी नहीं कि आप में से किसी के घर का ये मंजर हो, लेकिन अमूमी तौर पर यही देखा गया। और एक एहसान जताने वाला एहसास, घर में आते ही बस्ते बच्चे कहाँ रखते हैं? जूतों के पास रखते हैं, अम्मा उठा के लाती हैं गाड़ी में से। बस बच्चों के तो बस दस्ते जूतों में पड़े होते हैं और अगले दिन वहीं से उठा के ले जाते हैं। जूते इधर फेंक, कपड़े उधर फेंक, और रो भर के आ गए। अब हम चाहते तो नहीं है कि हमारे बच्चे ऐसे हो, कोई नहीं चाहता, लेकिन क्यों फिर भी बच्चे वैसे रहते हैं? हमारा उनको ट्रीट करना हैबिट। देखिए कुरान कहता है, वमा उबर्रियु नफ्सी इन्न नफ्स अला अम्मारतुम बिस्सू। नफ्स को कभी भी बेगुनाह ना समझो, क्योंकि नफ्स इंसान को बुराई पे माइल करता है। इसमें समझ लें कि ये बात अहम किस तरह से है, कि नफ्स है ना जो हमारे अंदर, ये हमेशा हमारे ऊपर से चढ़ाई करना चाहता है, सरकशी करना चाहता है। इसको दबाना है, जितना इसको दबाएंगे ना ये हमारे काबू में रहेगा। अब एक बच्चा, बच्चा तो बच्चा, आप ज़रा बच्चे को 10 पाउंड दे के भेजिए दुकान पे, क्या लेके आएगा आपका ख्याल में? क्या 10 दिन में वो कोई 4 दूध के डिब्बे और कोई 2 दिन की सब्जी और कोई गोश्त का पैकेट लाएगा? वो 10 पाउंड में लॉलीपॉप्स और कैंडीज और कुछ फिजी ड्रिंक्स लेके आ जाएगा। वो तो बच्चा, आप तो मैं बच्चे नहीं है ना। तो लिहाजा अगर हम चाहते हैं कि क़यामत के दिन हमारी औलादें हमारी आंखों की ठंडक बने, तो हमें हकीकत में अपने बच्चों की फ़िक्र करने की ज़रूरत है। ये छोटा मसला नहीं है, ये नबी की उम्मत तैयार हो रही है, और मेरे मरने के बाद मेरा एक करंट अकाउंट खुलने वाला है। आप तौबा तिल्ला करके आज दुनिया से चले, अल्लाह को खुश करके चली गई, तो वो जो 4 अकाउंट पीछे छोड़ दिए नेगेटिव होने वाले, उनका क्या करेंगे? अगर बच्चों की बर वक्त तरबियत नहीं करेंगे तो इज़ा मातल इंसान इनकत अमलहु इल्ला मिन सलास। औलाद, अच्छी औलाद नेमत रहमत जन्नत की हवा, और बुरी औलाद फितना आजमाइश। दुनिया में भी औलाद ने आज माँ बाप का जीना दोभर किया हुआ है। बहुत कम माँ बाप है जिनको बच्चों की खुशियाँ नसीब होती हैं। किस सेंस में? कि बच्चे उनकी बात सुने, उनके साथ अपने मामले को बेहतर करें, और फिर उसके साथ उनके साथ लेके आए। फिर आप देखिए कि दूसरी चीज़ इस हदीस में जो आती है वो क्या आती है, सदकतुन जारियतुन, कोई सदका जारिया का काम। अपनी ज़िंदगी में अपने हाथ से कोई ऐसा बीज डाल जाए कि जो आपके बाद फसल में बदल जाए, कोई इंसानियत को फ़ायदा देने वाला काम। देखिए बहुत सारे काम हो सकते हैं, गुरबत दूर करना भी हो सकता है, जिसके अंदर आप हॉस्पिटल्स भी बना सकते हैं, आप दरख्त भी लगा सकते हैं, लेकिन कुछ काम ऐसे हैं कि जो तो सारी दुनिया कर रही है, लेकिन मुसलमान को वो काम करना है जो दूसरे नहीं करते। हमें दुनिया में सदकाए जारिया के तौर पर इस्लाम की खिदमत करनी है, नबी सल्लम के इस पैगाम को आम करना। आप देखिए हम अल्लाह के नबी से मोहब्बत की कितनी बातें करते हैं, जब मौका मिलता है उस वक्त हम अपने नबी का तذکرہ करते हैं ना मोहब्बत से, लेकिन क्या नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ हमारा मामला अमली तौर पर भी इस किस्म का है कि हम उनके मिशन के हिस्सेदार बने? आपने इंसानियत को फ़ायदा दिया, हम किधर दे पाते? हमारी तो अपनी ज़िंदगी की ख्वाहिशात ही पूरी नहीं होती इल्ला माशाल्लाह। जितना जब्त के साथ जिएंगे आपको दीन के लिए वक्त भी मिल जाएगा, पैसा भी मिल जाएगा, और आपकी स्किल्स भी उसमें लग जाएंगी। एक बामकसद इंसान और बेकार इंसान में बहुत फ़र्क होता है। जितना ज़्यादा हम अपने आप को इस नज़र से देखेंगे कि जिसमें आप लोग महसूस करेंगे कि आपकी ज़िंदगी का एक मकसद है। मिसाल आप देखिए कि मैं और आप सब यहाँ बैठे हैं ना इस वक्त, ये बैठने वाला वक्त इंसान की ज़िंदगी में कब आता है? जब उसको शऊर है। आप कुछ सीखना चाहते हैं ना, मैं भी सीखना चाहती हूँ, मैं आपसे सीखती हूँ, आप मुझसे सीखते हैं, हम सब एक दूसरे से सीख रहे हैं इस वक्त। अब अगर ये बात मैं आपकी जो भी इस वक्त सामने रख रही हूँ, अगर इस बात को सुनते सुनाते वक्त आप मेरी इस बात को क्यों छोड़े, ये क्या बात है? लाइन सपारा दें जी, एक एक सपारा बैठ के पढ़ते हैं। मेरा ख्याल है कि मुझे बात करते हुए कोई 20-25 मिनट तो हो ही गए होंगे। मैं देख के आपको बताती हूँ कि अभी हमें इस बात को शुरू किए हुए कितने मिनट हुए हैं। 20 मिनट हुए हैं पूरे, अल्हम्दुलिल्लाह। इस 20 मिनट में आप में से कई बहनें एक सपारा पढ़ सकती थी जिनकी स्पीड बनी होती है। सूरत यासीन तो आप, मेरा ख्याल है, कोई 8-10 दफ़ा पढ़ सकती थी। चलिए कम भी पढ़ने वाले 2-3 दफ़ा तो पढ़ेंगे, लेकिन क्या हम कभी सोचते हैं पूरा सपारा पढ़ लेते हैं उसमें से समझ कितना आता है? सूरत यासीन जो हम इतने प्यार से पढ़ते हैं, उसकी सिर्फ एक आयत, आयत नंबर 12, अल्लाह सुबहान ताला जिसमें हम सबको ख़बर देते हैं कि इन्ना नहनु नुहयिल मौता व नक्तुबु मा क़द्दमू व आसारहुम व कुल्ल शैइन अहसैनाहु फ़ी इमामिन मुबीन। हम इन मुर्दों को ज़रूर ज़िंदा करेंगे और हम हर वो चीज़ लिख रहे हैं बंदे की जो कुछ वो अपने पीछे छोड़ेगा, उसके कदम भी और उसके आसार भी। अब आप देखिए सिर्फ इस एक आयत पे हमारे पास कई दर्स हैं, अल्हम्दुलिल्लाह। ऑनलाइन पे भी आपको दिखा देंगे बाद में, अल्लाह का हुक्म हुआ तो, कि किस तरह से एक बंदा अपनी ज़िंदगी में दुनिया में रहते हुए ऐसे काम करे कि मरने के बाद खैर क्यों। आज देखिए सहाबा का सदका जारिया देखिए, और अबू बकर और उमर और अली और जिन्होंने कोशिशें की, इमाम बुखारी देख लीजिए, उनका सदका जारिया आप देख लीजिए तो आपको कितना ज़्यादा सदका जारिया उनका दिखेगा, क्योंकि उन्होंने मेहनतें की। फिर आप देखिए कि सदका जारिया की जो बेहतरीन सूरत है, इल्मुन युन्तफाउ बादहु, वो इल्म जिससे उसके बाद नफ़ा हासिल किया जाए। आज हम सब मुसलमान अपने ऊपर गौर करके देखें, हर चीज़ का शौक हमें है अल्हम्दुलिल्लाह, दीन के नाते से भी है, ये नहीं कि हम बेदीन लोग हैं, लेकिन जिस चीज़ का शौक कम हो गया ना, वो कुरान के इल्म का शौक कम हो गया। बस आप देखिए जितनी सिस्टर्स आप यहाँ बैठे हैं, अगर हम यहाँ इस एक कुरान पाक की जगह पे सपारों वाला सेट ले आते, सपारा पहला दूसरा तीसरा, तो आई थिंक सो कि 1-1.5 घंटे में हम पूरा कुरान पढ़ लेते। अब एक पूरा कुरान पढ़ते फिर हम खुश होते कि कुरान पढ़ लिया, अल्हम्दुलिल्लाह, बड़ी बरकत है। कुरान के एक लफ्ज़ में 10 नेकियां हैं तो इसमें तो कोई शक नहीं। फिर उसके बाद क्या होता, 2-3 बातें हम खुद से पूछे। मैं उस कुरान खानी में बैठी हूँ, ज़ाहिर है कि सबके साथ बैठी हूँ, मुझे भी एक सपारा मिलेगा। आपने मुझे घर वाली मिसाल है, ये हमारी होस्ट है, इन्होंने मुझे भी एक सपारा दे दिया। क्या कभी इन्होंने इस बात का सवाल किया मुझसे कि सिस्टर आपको सपारा पढ़ने लगी हैं, आपका कुरान ठीक है कि नहीं? अगर उस महफिल में आए हुए 20-25 सिस्टर्स में से 10 का कुरान एक्सीलेंट है, 1 का 2 का ठीक नहीं है, तो वो सपारा किधर गया? कुरान पढ़ने का सबाब है ना, सही कुरान का कि गलत का, बताइए किस कुरान का फ़ायदा? सही का। मुझे एक बड़ा ही बिटर एक्सपीरियंस हुआ, हमारे पास अल्हम्दुलिल्लाह नॉर्वे में जब क्लासेस होती हैं तो जो स्टूडेंट्स आते हैं फिर हम उनका एक बाकायदा इंटरव्यू लेते हैं ताकि देखें ये किस लेवल का बंदा है, इसकी पहली तजवीद कितनी है, ताकि इसको हेल्प करें, तो वो उसको हम इंटरव्यू कहते हैं। इंटरव्यूज़ के दौरान जो सिस्टर्स आई हमारे पास वहाँ इंटरव्यू देने, मैं खुद भी बैठती हूँ साथ, तजवी टीचर भी, और हम 2-3 लोग बैठ के उनका असेसमेंट करते हैं। बिलीव मी कि जब हम उनको कहें कि अच्छा कुरान की कोई आयत कहीं से इधर उधर से सुनाएं ताकि पता चले, बच्चों की तरह गलतियाँ, हरूफ मोटे हरूफ की गलती, बारीक की गलती, लाम जलाला की गलतियाँ, मद की गलतियाँ, वो इख्फा और इजहार गुन्ना, उसको तो छोड़ ही दीजिए। तो कहती हाँ, हमने बल्कि कुरान ठीक करने के लिए कोर्स ज्वाइन किया क्योंकि हमें बताया गया कि आप कुरान भी ठीक कराते हैं। तो ऐसे उनमें से किसी किसी को मैंने कहीं इधर उधर कुरान खानियों में देखा हुआ था। तो फिर जब बात हुई बाद में तो मैंने उनसे पूछा कि सिस्टर आप वहाँ फलां जगह गई थी ना? कहती हाँ। तो सपारा पढ़ा था आपने? कहती हाँ पढ़ा था। कहती मुझे पता था मुझे नहीं आता, लेकिन मैं शर्म के मारे पकड़ लिया था कि मैं क्या मना करूँ, और घर वाले ने कभी पूछा ही नहीं, और सच्ची बात है सारों को पता भी नहीं होता हम ठीक नहीं पढ़ते। अब सोचिए आप, अगर आप और मैं 1-2-3 बल्कि मेरा ख्याल है 5-6 घंटे की महफिल बन जाती है जिसमें आप पूरा कुरान करते हैं, फिर उसके बाद कुछ खाना पीना, एक किसी तजवीज टीचर को भी बुला लें जिनको अरब हैं, कोई मराकन है, कोई सोमाली सिस्टर है, कोई पाकिस्तानी सिस्टर, उनको बिठा लें اور انہیں کہیں کہ یہ سسٹرز قرآن پڑھنے لگی ہیں، ذرا آپ تھوڑا سا ان کا سن تو لیں کہ ان کو کتنا آتا ہے، تو بات بن سکتی ہے نا بھائی. ظاہری بات ہے میں آپ کو کہہ دوں جائے بریانی بنا کے لے آئیے، میرے گھر اتنے مہمان آ رہے ہیں اور مجھے یہ پوچھو بھی نہ کہ میں یہ پوچھوں بھی نہ کہ آپ کو بنانی بھی آتی ہے کہ نہیں، تو عین وقت پہ کس کی شرمندگی ہے، میری ہوگی نا. تو اصل بات کیا ہے کہ ہم قرآن کو ایک رسم اور ایک عادت کے طور پہ پڑھنے لگ گئے. اب اگر علم نہیں غلط پڑھا کیا اس کا فائدہ ہوا، چلیے دوسرے پہ چلتی ہے. سب نے بہت اچھا پڑھا، مخارج ایوری تھنگ، ماشاء اللہ آپ سب نے پورا قرآن پڑھ لیا. مجھے یہ بتائیے کہ اس پورے سپارے میں کتنی آیتیں جنت کی تھی، کتنی جہنم کی تھی، کتنوں کو پتہ چلا، کتنے روئے ان آیتوں پہ. آپ کو تھا کہ ہمارے نبی نے ایک موقع پہ عبداللہ بن مسعود سے کہا مجھے قرآن سنا، اور جب وہ سورت نساء سنانے لگے ایک آیت آ گئی فکیف اذا جینا، اے نبی یاد کرو اس وقت کیا ہوگا جب ہم آپ کو سب کے اوپر گواہ بنا کر پیش کریں گے کہ بتائیں آپ نے حق ادا کیا کہ نہ کیا. تو اللہ کے نبی وہاں آپ نے کہا رک جاؤ. اور ابو جب ابن مسعود نے دیکھا تو آپ کی آنکھوں سے آنسو ٹپ ٹپ گر رہے تھے. آپ نے کہا کہ اس سے آگے میں نہیں سن سکتا کہ قیامت کے دن میرے خلاف گواہیاں ہوں گی، مجھ سے پوچھا جائے گا کہ اللہ آپ نے پیغام دیا تھا کہ نہیں دیا. ساری رات سورت مائدہ کی آخری آیتوں میں سے ایک دو آیتیں آپ پڑھتے رہے کہ اللہ یہ تیرے بندے ہیں ان کو معاف کر دے یا عذاب دے دے، تیرے بندے ہیں تو معاف کر دے. وہ قرآن فرق ہوتا ہے جو دل پہ اترتا ہے، اور اس کے لیے علم ینتفع بعدہ. تیسری چیز جو مرنے کے بعد فائدہ دیتی ہے وہ نفع مند علم ہے. اللہ نہ کرے آج اسی حالات میں جس پہ میں جی رہی ہوں میری موت آ جائے، میں کیا چھوڑ کے جا رہی ہوں، کیا میرے پیچھے اولاد نیک ہیں، میں نے اس کی اچھی تربیت کی، اس کو مرنا جینا سکھایا. ہم بڑا سکھا لیتے ہیں تو چھ کلمے سکھا لیتے ہیں اور جلدی جلدی کر کرا کے کہیں قرآن پڑھا کے بسم اللہ کی اور پڑھایا اور اس کے بعد آمین کر کے مولوی صاحب کو جوڑا دیا، ساری زندگی پھر کہتے ہیں چھوڑو قرآن پڑھا دیا. وہ بڑا کلچرلی ہمارے یہاں معروف ہے لیکن اس کا معنی، اس کا مفہوم. اس کے لیے ہمیں ضرورت ہے کہ ہم علم کی کوشش کریں. اور آپ دیکھیے جب ماں اس پہ نہیں آئے گی نا تو دوسرے نہیں آئیں گے. یہی ایک گول ہے، یہی ایک موٹو ہے. آپ سے کوئی پوچھے کہ آپ جدھر بیٹھے ہیں آپ کن سے پوچھ رہے ہیں، کون آپ سے سنتے ہیں، لوگ پوچھتے ہیں. آج آپ میں سے کچھ نئے ساتھی بھی ہیں، ہو سکتا ہے آپ کے ذہنوں میں سوال ہو ہم کیا کرتے ہیں کراتے ہیں. تو یہ دیکھیے چند چیزیں جو آپ کے میرے فائدے کی ہیں. شروع میں ساتھی پوچھ رہے تھے تو میں نے کہا بعد میں بتا دی. یہ دیکھیے یہ مین ویب سائٹ ہے نور القرآن کے نام پہ، آپ اچھے بھی ادھر ہی آ جائیں بے شک. اب نور کے لفظ کو نا آپ یو سے لکھیں گے، بس یہ ایک چھوٹی سی بات یاد رکھ لے، باقی اسپیلنگ آسان ہے کیونکہ عموماً لوگ نور کو ڈبل او سے لکھتے ہیں. تو نور میں آپ دیکھیے کہ تین دفعہ یو آ رہا ہے، نور القرآن، یعنی کوئی او نہیں ہے، زیرو نہیں ہے، ہر چیز آپ کے لیے یو. یہ آپ کی ویب سائٹ ہے تو بیسیکلی یہ ایک پلیٹ فارم ہے. کوئی مسلک، کوئی سوچ، آپ بعض دفعہ آج دیکھیے کہ امت کا مسئلہ ہی کیا ہو گیا کہ ہم گروہوں میں بٹے ہوئے ہیں، فرقوں میں بٹ گئے، جماعتوں میں بٹ گئے. ہمیں اپنی قوموں کے، اپنے مسلکوں کے نام زیادہ پیارے ہیں. ہماری دعوت ایک ہی ہے کہ انلائٹن دا ہارٹ ود دی نور آف القرآن، دلوں کو قرآن کی روشنی سے جگانا ہے. اور الحمدللہ قرآن کے جو پانچ حقوق ہیں، اس کو اوپر ایمان لانا، اس کو ٹھیک پڑھنا، اس کو سمجھنا، پھر سمجھے پہ عمل کرنا، اور جو عمل ہو جائے اس کو دوسروں تک پہنچانا، یہی موٹیو ہے. الحمدللہ اس کے لیے ہم لوگ کچھ آن لائن، ایک تو یہ سائلنٹ ویب سائٹ ہے، آپ سسٹرز ہیں ماشاءاللہ گھروں میں آج سب کے ویب سائٹس نیٹ موجود ہیں آج کل فونز میں. اگر آپ میں سے کسی کے سائی فون ہے تو آپ کے فون میں نیٹ کھلتا ہے، سفاری میں جا کے آپ یہ لکھیں گے تو آئے گا. اب اگر آپ ویب سائٹ سے خود فائدہ اٹھانا چاہیں اپنے اون پہ، تو آپ یہ دیکھیے کہ بیچ میں یہ ایک آڈیوز کا بٹن ہے مڈل میں، اگر آپ دیکھیں اس کو کلک کر لیں. اب اس کے بعد آپ کے سامنے ڈفرینٹ کیٹیگریز ہیں. سب سے پہلی کیٹیگری کیا ہے؟ قرآن تفسیر کی. ٹھیک ہے، یہ ڈیٹیل کے ساتھ قرآن کی تفسیر کے ڈفرینٹ سیٹس ہیں، رب کا پیغام، میرے نام، سبیل الجنہ اور خلاصہ قرآن. اسی طرح دوسری کیٹیگری دورہ قرآن ہے. یہ ہر سال رمضان میں ہم ایک مہینے میں دورہ قرآن کرتے ہیں جس میں روز کا ایک سپارہ پورا کرتے ہیں، یعنی ہم سب پارا پہلا سپارہ پہلے دن لے کے آ رہے ہیں تو دوسرے دن دوسرا، اور اس میں ہم پوری ڈیٹیل سے. یہ دیکھیں یہ پچھلے ماشاء اللہ 1 2 3 4 5 7 سال سے 2007 سے لے کے 13 تک کا ادھر ہے. آپ اس میں کوئی ایک کھولے، مثلا یہ آپ دیکھیں 2009 کا کھولتی ہوں. گھر میں چلتے پھرتے عادت بنا لیں، صبح بچے اسکول جاتے ہیں نا، گھر میں آپ اپنے حساب سے پہلی لنک سے سننا شروع کر دیں. کھانا کھاتے، پکاتے، کچن صاف کرتے کانوں میں کچھ پڑتا رہے. آپ اپنے کمپیوٹر کی اسکرین پہ لگا لیں، سارا دن گھر میں جیسے ایسے ہی ٹی وی چلتے رہتے ہیں، कंप्यूटर में चलता रहता है। आप इसको चूज़ कर सकते हैं, ये पहले पारे से, ये देखिए पहला पारा है, जो भी क्लिक करेंगे ना आप इधर, तो ये आपको देखिएगा, ये 18 मिनट का क्लिक पर, तरतीब से सुनते जाएं। और आप इसको डाउनलोड करके इसकी सीडी बना लें, इसको आप MP3 में कर लें, iTunes में अपने इस फ़ोन में डाल लीजिए, इसकी फाइल्स को सेव करें। हर चीज़ ओपन है, कोई किसी किस्म किस्म को पाबंदी नहीं कि कोई इजाज़त लेने की ज़रूरत है। आप इसकी सीडीज़ बना के जितनी मर्ज़ी अपनी दोस्तों को बांटें, किसी से आपको पूछने की कोई ज़रूरत नहीं। गोल बना लें, एक पारा शुरू किया चले रोज़, और तकरीबन 2.5 घंटे का एक पारा होता है। पूरे दिन में अगर आप 2.5 घंटे में एक पारा सुन लेते हैं, और अगर अल्लाह आपको आसानी दे कुरान खोल के सुने, आपके घरों में तर्जमे वाले कुरान तो हैं ही ना सबके, जो भी आपको आसान लगता है उर्दू का या इंग्लिश का, अपने सामने खोल लें और आप यहाँ से शुरू करें। आप देखेंगे सूरत फातिहा से शुरू होगी बात, और आप फॉलो करती जाएँ अपने कुरान पर, इसको सुनती जाएँ। बीच बीच में जहाँ आपको लगे नोट्स को लेने को दे लें, आप वहाँ रोकें और साथ नोट्स भी ले लें। जो लोग खुद पढ़ते पढ़ाते हैं कहीं, उनके लिए बेस्ट ये सेट है। ये बहुत ज़्यादा डिटेल है, ये हमारा करंट कोर्स है जिसमें चलते, जिसको भी क्लिक करेंगे, ये आप देखिए पारो वाइज है। पहला पारा खोलेंगे तो इसके लेसन आ जाएंगे, और इसी तरह गोवान आगे से आगे आप देखते जाएंगे तो आपको मिलेगा। इसके बाद आप देखिए कि जो आपको इसी में नीचे जाते जाएंगे शॉर्ट टर्म कोर्सेज हैं। अल्लाह ताला से हमें प्यार है ना, अस्माउल हुस्ना हम सब सुनते पढ़ते हैं, पसंद है। ये आप इस लिंक को क्लिक करके देखिएगा, ये देखिए अर रहमान अर रहीम अल मालिक अल कुद्दूस अस्सलाम, पूरे 99 नेम्स के लिंक, और उसमें आप जिसको भी क्लिक करेंगे ना उसकी ऑडियो चल जाएगी। इसको सुनने के बाद पता चलता है कि असल में रब कौन है। हमने तो आज तक एक ऐसे ही नाम सुना हुआ है, अल्लाह अल्लाह, अल्लाह की ज़ात बहुत बड़ी है। इस तरह आप कोई छोटी सीरीज सुनना चाहें, फिर इसी में आप खुद देखिएगा। ये मैंने सिर्फ आपको रास्ता दिखाना था, शॉर्ट कुरान की किरणें, ये 5 सूरा अक्सर लोग पढ़ते हैं, अहम सूरतें। अब उसमें हम सूरतें तो पढ़ते हैं लेकिन हमें समझ नहीं आती। ये हमारा सबसे फेमस कोर्स है, कहीं भी कोई कहता है ना हमारी मस्जिद में क्लास शुरू कर दें, हमारे घर में कर दें वीकली, हम सबसे पहले ये कुरान की किरणें कराते हैं। क्यों? इसमें मशहूर सूरतें हैं जो लोग आमतौर पे पढ़ते हैं। बस आप देखिए कुरान मेरे दिल की बहार, सूरत फातिहा की तफसीर, फिर कुरान के बारे में आयतों के बाद सूरह यासीन की पूरी तफसीर है इसमें। अब सूरह यासीन जो मिलके पढ़ते हैं आप, तो अगर उससे पहले आप इसकी तफसीर के ये एक एक लेसन करके आप एक वीक में सुन चुके हों, तो देखिए 1, 2, 3, 4, 5 क्लासों में सूरह यासीन की तफसीर पूरी हो सकती है। अगर वंस अ वीक आप सिस्टर्स कहीं मिलें, आपस में इधर मिलें, कहीं मस्जिद में मिलें, कहीं भी, और सूरह यासीन सुने, तो 1.25 महीने में, 40 दिन में आपकी सूरह यासीन पूरी हो जाएगी। उसके बाद जब आप पढ़ेंगे तो आपको मज़ा आएगा। फिर आप देखें सूरह हुजरात है, अखलाकी बुराइयाँ इसमें उसकी बात है, सूरह वाकया घर बचाओ, शोहर बीवी का रिश्ता बचा लो, औलाद के हकूक, माँ बाप के। तो किस्सा मुख्तसर यह है कि ये वो चीज़ें हैं जो हमारे पास वेबसाइट पे ऑलरेडी डली होती हैं। फिर इसमें आप डिफरेंट लेक्चर सुनना चाहते हैं, मिसेलेनियस लेक्चर हैं तो ये आप सुन सकते हैं। नीचे और भी बहुत कुछ है, लेकिन मकसद बताने का सिर्फ ये है कि आपके लिए घर में ये चीज़ें मौजूद हैं। दूसरी चीज़ जो अभी आपने यहाँ हमारे बैठने से पहले मैंने जिक्र किया था, वो है हमारी वो क्लासेस जिसको हम आपको एक ऑफ़र देते हैं कि आप अपने घर के कंफर्ट में रहते हुए एक टीचर की मौजूदगी में सीखें। ये तो आप अपनी मर्ज़ी से सुनेंगे ना, रात को सुने, दिन को सुने, एनी टाइम। लेकिन हम इन्हीं ऑडियोस में से कुछ की रोशनी में फिर हम क्लासेस शुरू करते हैं। इसके लिए ये सारी इन्फॉर्मेशन है, मसलन ये कोर्सेज हमारे जो ऑनलाइन कोर्सेज हैं, अगर आप ये देखें तो ये सेकेंड लिंक है, इसको क्लिक कीजिए। ये सारे कोर्सेज तरतीब से, ये वो कोर्स है जो माशाल्लाह आप ही के शहर लंदन से इस वक्त चल रहा है, ऑनगोइंग कोर्स है। ये देखिए मंडे से लेके थर्सडे तक 4 डेज कोर्स है, और हमारे पास ये रमज़ान के बाद शुरू हुआ था। आप सब साथी माशाल्लाह जानते हैं कि 5वां महीना है अभी रमज़ान को, हमारा इधर पिछले वीक में 5वां पारा पूरा हो गया, हम 6ठे पारे पर मुसलसल काम करते हैं तो फ़ायदा होता है ना। और यही कोर्स हमारा ऑनलाइन पे भी आता है, अब हम वेम्बली से करते हैं, एबे मैनर एक होटल है उसके अंदर हम जाते हैं, और माशाल्लाह बहुत सारी सिस्टर्स आ रही हैं, पूरे डिसिप्लिन से हम सीखते हैं। आप अपने घर से सीखना चाहें, इसको क्लिक करेंगी इसकी आप इसके वेब पेज पर आ जाएंगे। ये कोर्स का फ्लायर है, उसकी टाइमिंग है, डिटेल है, एवरीथिंग है। अब सवाल पैदा होता है कि ये कोर्सेज आप सुने कैसे, आपको ये कोर्स कैसे लेने, तो ये देखिए हाउ टू ज्वाइन दी क्लासेस, आप इसको क्लिक करें, इस पे पूरा तरीका लिखा हुआ है, क्लिक हेयर पेलटॉक को डाउनलोड करने का। ये हमारा मेन एक मीडियम है पेलटॉक, जिसको आप 2 या 3 मिनट के अंदर डाउनलोड कर सकते हैं। इसकी मुझे डिटेल बताने की कोई ज़रूरत नहीं है, सब कुछ वेबसाइट पे लिखा हुआ है। इसको क्लिक किया, व्यू ऑल पे गए, इधर से आप देखे रिलीजन पे गए, ये सब लिखा हुआ है वेबसाइट पे, इसलिए याद रखने की ज़रूरत नहीं है। इस्लाम, और इस्लाम के बाद आपको यहाँ में आपको जो रूम्स खुले होते हैं, जिसे अभी हम जो सुन रहे थे अल्हम्दुलिल्लाह, हमारा रूम इसी कैटेगरी में आ रहा था, और आप देखेंगे कि घर बैठ के आप उसमें से सीख सकते हैं। कभी आपका दिल चाहे तो आप दूसरी भी चीज़ें सुन सकते हैं ताकि आपका जहन क्लियर हो जाए। अल्लाह ताला से दुआ करते हैं कि हमें इस पूरे कुरान की एक एक बात पे अमल करने की तौफीक दे, और इसके साथ साथ अल्लाह ताला हमें मरते दम तक इससे आगे लेके चले। जज़ाकअल्लाह खैर। सुबहानकअल्लाहुम्मा वबिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका वतुबु इलैक। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु।
يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون